नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अहिले संघीय संसदमा छलफल जारी छ। छलफलका क्रममा आफ्नो धारणा राख्ने सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रम विद्यमान समस्या सम्बोधनका लागि आशावादी रहेको धारणा राखिरहनु भएको छ भने विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम परम्परागत र जनतामा पैदा भएको निराशा चिर्न सक्ने खालको नभएको टिप्पणी गरिरहनु भएको छ। खास गरी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गत वर्ष आफ्नो पार्टीको नेतृत्वको सरकारले ल्याएको नीति कार्यक्रमबाट कतिपय कार्यक्रम साभार गरी नयाँ कार्यक्रम भनी प्रचार गरिएको टिप्पणी समेत गरेको छ। माओवादी केन्द्रले विकास निर्माणका कार्यलाई नीति तथा कार्यक्रममा पर्याप्त सम्बोधन नगरेको, पूँजीगत खर्च वृद्धिको विषयलाई सम्बोधन नगरिएको भन्दै आलोचना गरिरहेको छ। सत्तापक्षीय दलले भने यसपटक योजना र आयोजनाको पुनः मूल्यांकन गर्ने, आयोजनाको वर्गीकरण गर्ने लगायतका विषयमा सरकारको नीति तथा कार्यक्रम उपयुक्त भएको दावी गरिरहेका छन्। त्यस्तै सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान सरकार गठन भए यता देशमा स्थिरता र सुशासनले गति लिएको बताइरहँदा प्रतिपक्षी दल माओवादी केन्द्रले बलियो अंकगणित भएर पनि वर्तमान सरकारले प्रभावकारी काम गर्न नसक्यो भन्दै आलोचना गरिरहेको छ। आजको अन्तरसंवादमा हामी प्रतिपक्षी दलको कोणबाट सरकारको नीति तथा कार्यक्रम र वर्तमान सत्ता गठबन्धनले गरेका कार्यमा प्रतिपक्षी दलको धारणा लगायतका विषयमा केन्द्रित भएर नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद छ यहाँलाई पनि।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको भनेर आलोचना गरिरहेको छ। अब यहाँले नै गत 23 गते प्रतिनिधि सभामा यो कुरा उल्लेख गर्नुभएको थियो छलफलका क्रममा। हुन त सत्तापक्षले समर्थन र विपक्षीले आलोचना गर्ने परिपाटी संसदीय व्यवस्थाको सुन्दरताभित्रै पर्छ। अब संसदमा नीति कार्यक्रममाथि छलफल जारी रहँदा माओवादी केन्द्रले आगामी वर्षको नीति तथा कार्यक्रमलाई के कसरी मूल्यांकन गरेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद छ यहाँलाई पनि जिज्ञासा राख्नु भएकोमा म आभार व्यक्त गर्न चाहन्छु। मूलत यो नीति तथा कार्यक्रमले राष्ट्रिय गौरवका आयोजनाहरूको सुनिश्चितता र बजेटको सुनिश्चितता समयावधि नै काम सकिएर अगाडि बढ्ने कुराको ग्यारेन्टी गर्न सक्नु पर्थ्यो। नीति कार्यक्रमले त्यो कुरालाई यस्तो अमूर्त रूपमा छोडेर अर्को परिभाषा गरेर अघि हाले भने जस्तै कि योजनाहरूको पुनर्मूल्याङ्कन भन्ने कुरा हुँदा बित्तिकै अधुरा रहेका, धेरै काम भइसकेका, राज्यको बजेट धेरै विनियोजन भइसकेका योजनाहरू वार्षिक रूपमा कम्प्लिट पो गर्नु पर्थ्यो। त ती योजनाहरू चाहिँ छोडेर नयाँमा प्रवेश गर्छौँ भन्ने आशयको जुन कुरा छ त्यो नै वास्तवमा विकास र निर्माणको हिसाबले निरन्तरता दिने, कतिपय चाहिँ कुराहरूलाई कम्प्लिट गर्दै अगाडि बढ्ने कुराको सुनिश्चितता गर्दैन। दोस्रो कुरा, खास गरी केही कार्यक्रमहरू यो आइटीसित एपसित सम्बन्धित कुरा छन् जुन कुरा पहिले नै भन्दै गर्दै आएका कुराहरूलाई नीति तथा कार्यक्रममा नयाँ भनेर प्रस्तुत गरिएको छ। त्यो पनि पहिलेदेखि नै कतिपय चाहिँ अनलाइनद्वारा काम कारवाहीहरू गतिविधिहरू हुने र त्यसको साथसाथै त्योसित सम्बन्धित चाहिँ प्रविधिको प्रयोग पहिलेदेखि भइराखेको हुँदाखेरि त्यो कुरालाई फेरि लेखेर नयाँ काम गरियो भनेर ल्याउनुको कुनै औचित्य छ जस्तो मलाई लाग्दैन। तेस्रो चाहिँ स्वास्थ्य र एआइटीसित सम्बन्धित केही कार्यक्रम बाहेक शिक्षामा पनि यति धेरै अमूर्त र अस्पष्ट कुरा भ्रमित पारा ल्याइयो कि जस्तो दोहोरो कोर्स हुन्छ भन्ने कुरालाई स्थापित गर्न खोज्यो जुन कुरा सही होइन। 12 कक्षासम्म वास्तवमा विद्यार्थीहरूले अतिरिक्त किताबहरू पढे पनि अन्तत एउटै चाहिँ करिकुलमबाट, एउटै किताबबाट इक्जाम दिने र 12 कक्षा विद्यालय शिक्षा सकिने प्रणाली तिनै प्रकारका विद्यालयहरू, प्राविधिक विद्यालय पनि र त्यसको साथसाथै सामुदायिक विद्यालय पनि, निजी विद्यालय पनि, परम्परागत विद्यालयहरू पनि आखिर एउटै हुन्छ अन्तिममा प्रश्नपत्रहरू इक्जामहरू, त्यो समेत कुराको चाहिँ जानकारी नभइकन अलिकति फरक ढङ्गले प्रस्तुत गरेको महसुस हुन्छ। यी सबै कुरा हेर्दा न त बाहिरबाट फर्केर आउने रिटर्नीहरूको निम्ति व्यवस्था छ, न त रोजगारको सिर्जनाको ग्यारेन्टी छ, नत्र चाहिँ मूर्त कार्यक्रम छ। यी चाहिँ सबै कुरा चाहिँ एक ठाउँमा ल्याएर हेर्दाखेरि नीति कार्यक्रमले जुन रूपले दिशाबोध गर्न सक्नु पर्थ्यो, पूर्वाग्रह राखेर भनेको होइन, केही कुरा छन् सकारात्मक कुरा नै छैनन् मैले भन्दैन, तर चाहिँ जति कुरा त्यहाँ उल्लेख भएका छन् ती कुराले समृद्ध नेपालको यात्रातिर नेपाललाई लैजान्छ भन्ने कुरा मलाई लाग्दैन।
नीति कार्यक्रमलाई अब बजेटको मार्गदर्शक र आधार स्तम्भका रूपमा पनि हेर्ने गरिन्छ। अब धेरै कुरा त बजेट मार्फत नै घोषणा हुने गर्दछ। नीति कार्यक्रमको जगमा अब के कस्तो बजेट ल्याउँदा उपयुक्त हुन्छ जस्तो लाग्छ यहाँलाई? किनभने संसदमा नीति कार्यक्रममाथि छलफल भइरहँदाखेरि अब बजेट आउने र बजेट बनाउने जुन अवस्था पनि छ र तयारी पनि छ, यसबाट पनि अथवा बजेटबाट पनि कतिपय कुराहरू सम्बोधन गर्न सकिने हुँदा अबको बजेट कस्तो हुनुपर्छ जसरी अहिले छलफल भइरहेको छ?
तीनै तहको सरकारले व्यवस्थित प्रकारले योजना बैंक बनाएर त्यसबाट छनौट गरेर प्राथमिकतामा परेका योजनाहरू कार्यान्वयन गर्ने प्रक्रियातिर जान पर्थ्यो। त्यसको निम्ति सबैभन्दा महत्वपूर्ण चाहिँ जनताका विषयहरू उठ्ने ठाउँ भनेको संघीय संसद हो। संघीय संसदमा पहिला छलफल चलाएर उठेका विषयहरू टिपेर नोट गरेर अनि कुन कुन योजनाहरू प्राथमिकता छन् ती योजनाहरूलाई मिल्नेहरूलाई शीर्षक नै लेखेर नमिल्नेहरूलाई चाहिँ एकमुष्ट अवण्डामा योजना ब्याङ्कमा चाहिँ उल्लेख गरेर अगाडि बढ्न सकेको भए राम्रो हुन्थ्यो। त्यो नगरेर बजेट समेत लग भइसक्ने, योजनाको त कुरै छोडिदिउँ, बजेट समेत लग भइसक्ने अनि यता नीति कार्यक्रममा छलफल चलाउने जुन प्रकारको कुरा विगत वर्षमा सचाइएको थियो फेरि त्यही कुरा अहिले दोहोऱ्याएर हटाएर चाहिँ खालि सांसदहरूका छलफलको कुनै पनि मूल्य मान्यता र रेकर्ड चाहिँ बजेट निर्माण नीति कार्यक्रममा उल्लेख हुने कुरालाई कटाएर यो जुन सुरुवात गरिएको छ यसले पनि झन् थप भ्रम पारेको हामीले महसुस गरेका छौँ।
पछिल्ला वर्ष अब पुँजीगत खर्चमा समस्या देखिँदै आएको छ। पुँजीगत बजेट न्यून विनियोजन त्यसमाथि पनि कम खर्चको समस्या विगत पाँच सात वर्ष यता धेरै नै रहेको छ। अब सरकारले पुँजीगत खर्चको वृद्धिलाई जोड़ दिए पनि तदनुकूल पुँजीगत खर्च हुन सकिरहेको छैन। यहाँले पनि यो विषयलाई पटक पटक प्रतिनिधि सभामा उठान गर्दै पनि आउनु भएको छ। धारणा राख्ने क्रममा पनि पुँजीगत खर्चको विषयलाई यहाँले उठान गर्नुभएको थियो। यो पुँजीगत खर्च हुन नसक्ने अथवा न्यून विनियोजन हुने र न्यून विनियोजन बजेट पनि खर्चमा समस्या देखिँदाखेरि पुँजी सिर्जना गर्ने कार्यहरू र रोजगारी वृद्धिका कार्यहरू हुन नसकेको अवस्था हो भनेर टीका टिप्पणी विश्लेषण र आलोचना भइरहेको जुन सन्दर्भ छ, यो विषयलाई कसरी हेर्न सकिन्छ पुँजीगत खर्च?
यहाँले भने जस्तै तीनै तहको सरकार स्थानीय सरकारमा पनि विनियोजित बजेटको अंशको कार्यान्वयन गर्ने कुरा न्यून देखिन्छ। प्रदेशमा झन्डै 20% मात्रै खर्च भएको देखिन्छ भने एक तिहाई मात्रै चाहिँ सङ्घमा खर्च भएको देखिन्छ। जबकि हामी अब जेठमा आइसक्यौँ, अब काम हुने भनेको चाहिँ बढीमा एक महिना हो, त्यसपछि आर्थिक वर्ष अर्को लागिहाल्छ। त्यो जुन प्रकारको पुँजीगत खर्चको समस्या निरन्तर देखा परेको छ, सरकारको अर्थ मन्त्रालयको र सम्बन्धित चाहिँ भौतिक मन्त्रालय तथा सम्बन्धित मन्त्रालयहरू त्यो मन्त्रालयबाट विकास निर्माणका पूर्वाधारका कामहरू अगाडि बढ्छन्, सेवा प्रभाव बाहेकका ती क्षेत्रमा सुधार गर्ने कुरा नीति कार्यक्रमले ल्याएन। त्यो क्षेत्रमा सुधार नहुँदासम्म हामी चाहिँ वास्तवमा विकासको जुन कछुवा गति हो त्यसैको निरन्तरतामा हुन्छौँ। कछुवा गतिले भारत र चीन जस्ता छिमेकी मित्र राष्ट्रहरूको आर्थिक र तीव्र विकासको प्रक्रियामा रहेका देशको बिचमा हामी छौँ, त्यसलाई मिट गर्नै सक्दैन। त्यसो भएको हुँदाखेरि सरकारले खास गरी वित्तीय निकायमा भएको जम्मा भएको पुँजीलाई प्रवाह गरेर लगानी अभिवृद्धि गर्ने कुरा, विकास खर्चलाई छुट्याइएकोलाई चाहिँ कमसेकम केही प्रतिशत बाँकी रहे पनि कार्यान्वयन गरेर अगाडि बढ्ने र आशालाग्दो कुरा प्रकट गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, शिक्षा स्वास्थ्यमा सुधार गर्ने कुरा लगायतका कतिपय कुराहरूमा जसरी चाहिँ स्थायी प्रकृतिको बलियो परिपक्व सरकार हो यो सरकारले स्थायित्वको प्रतिबद्धि दिन्छ विकास निर्माणका कामहरूको सँगसँगै आर्थिक चाहिँ सूचकाङ्क पनि बढोत्तरी भएर आर्थिक प्रवाह अगाडि बढ्छ भन्ने जो आशा जनताले गरेका थिए त्यो आशा प्रकट हुन गर्न नसकेको कुरा प्रतिपक्षी भएर भनेको होइन, आम जनताले नै महसुस गरेको कुरा म पुनः स्मरण गराउन चाहन्छु।
अब चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट मार्फत घोषणा गरिएका कतिपय योजना र आयोजना अहिले अल्पत्र अवस्थामा छन्। कतिपयको त कानून समेत बनेको अवस्था छैन। मापदण्ड, कार्यविधि, विनियावली, नियावली के बनाउनु पर्ने हुन्थ्यो, तदनुकूलको तयारी पनि भएको छैन। हुन त यो विगत वर्षदेखिकै समस्या पनि हो। जुनसुकै दलले सरकारको नेतृत्व गरे पनि घोषित कार्यक्रमहरू न्यून कार्यान्वयन मात्र भए भनेर जनस्तरबाट र अन्य सरकारवालाबाट पनि आलोचना हुँदै आएको छ। अब विगतमा यहाँहरू पनि सरकारमा हुनुहुन्थ्यो, अझ भनौं निरन्तर यहाँहरूको सरकारमा सहभागिता टुटेको थिएन, तर पछिल्लो समय प्रतिपक्षमा यहाँहरू हुनुहुन्छ, प्रमुख प्रतिपक्षीको रूपमा यो टिप्पणीलाई कसरी हेर्न सकिन्छ?
अब यो हामीले पनि लिनुपर्ने जिम्मेवारीहरू भागेर होइन कि ग्रहण गरेर उठेका कुराहरूलाई गम्भीरतापूर्वक लिएर नै हामी अगाडि बढ्न सक्छौँ र त्यो कुरा सरकारमा निरन्तर भएको हुँदाखेरि तपाईँहरूको पनि भूमिका के रहन्छ भन्ने कुरा गर्ने साथीहरूप्रति जनताप्रति म अघिबद्धता पनि प्रकट गर्न चाहन्छु। र केही न केही त गर्नु पर्यो नि सरकारले। जस्तै योभन्दा पहिलेको सरकारले सुशासनको क्षेत्रमा केही कामको सुरुवात गरेको थियो र एक प्रकारको अब राज्यमा सरकार छ भन्ने कुराको प्रत्याभूति चाहिँ प्रकट गरेको थियो। यो अहिलेको चाहिँ सरकारले न त विकास निर्माणका काममा गति दिएर अगाडि बढेको देखिन्छ, न चाहिँ सुशासनको क्षेत्रमा गतिविधि अगाडि बढेको देखिन्छ, न चाहिँ अब खास गरी मेरिटोक्रेसी राज्यलाई चाहिँ ठिक ढङ्गले स्थापित गर्ने क्षेत्रमा पालना गरेको देखिन्छ। विश्वविद्यालयको सुधारदेखि लिएर यही प्राधिकरणको कुरादेखि लिएर विद्युत प्राधिकरणको कुरै पनि एउटा उदाहरण छ। योभन्दा पहिलाको चाहिँ एमडीले यो नाफामा भएको संस्था भनेर चाहिँ निरन्तर प्रकट गरिरहनु भएको थियो। एमडी चेन्ज भइसकेपछि घाटा छ भनेर उहाँले चाहिँ सार्वजनिक गर्नुभएको छ। के कुरा पताउने जनताले? यो यस्ता कतिपय कुराहरूको यो बाध्य रूपमा कहीँ न कहीँ सरकारले जिम्मा लिनु पर्दैन र यसको साथसाथै अरू कतिपय क्रियाकलाप र गतिविधिहरूमा पनि सरकारले जसरी परिपक्वतापूर्वक काम अगाडि बढाउन सक्नुपर्छ। त्यो सकेन यतिसम्म कि तपाईँ दिनदिनै अहिले गभर्मेन्ट के अरे गभर्नर न्युजको कुरा न्युजमा सुनिरहनुहुन्छ। कहिले सदनमा त्यो कुरा आवाज उठ्छ, कहिले बाहिर उठ्छ, तर फेरि पनि सरकारले निर्णय नगरेको आर्थिक अवस्था यस्तो भएको बेलामा अलिक योग्य चाहिँ सक्षम सबै वित्तीय निकायहरूलाई सक्रिय बनाउने, पुँजी प्रवाह गरेर लगानीलाई अभिवृद्धि गर्ने, निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने प्रकृतिको राष्ट्र बैङ्कको चाहिँ निर्देशन हुनु पर्थ्यो, गभर्नर आउनु पर्थ्यो, त्यो पनि अल्झेर बसेको छ। विश्वविद्यालय हेर्नुभयो भने पनि त्यस्तै प्रकृतिको गजाङ मेजाङमा अल्झेर बसेका छन्। यी सबै कुराले के देखिन्छ भनेदेखि सरकारले जसरी कमसेकम सक्ने गर्नुपर्ने कामहरूलाई छिटोभन्दा छिटो टुङ्गाएर अगाडि बढ्न सक्नु पर्थ्यो, त्यो गर्न नसकेको, अल्झेको र खालि चाहिँ तेरो मेरो मान्छेमा हिसाब किताबमा अल्झेर बसेको सबैले महसुस गरेका छन् र सरकारको बढी टिप्पणी भइराखेको छ। यो कुरा प्रतिपक्षी भएर बनाए होइन, सरकारको काम क्रियाकलाप गतिविधि र तरिकाको जनताले देखेको नजरमा जे छ त्यही कुरा मैले स्मरण गराउन खोजेको हो।
हामी कुराकानीकै क्रममा छौं। आजको अन्तरसंवादमा हामीले सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषय लगायतका सन्दर्भमा केन्द्रित भएर नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब वर्तमान सत्ता गठबन्धनले 10 महिनाको समय पनि व्यतीत गरेको छ। यो बीचमा सरकारले गरेका काम कारवाहीको विषयलाई माओवादी केन्द्रले कसरी मूल्यांकन गरेको छ? अब कतिपय सकारात्मक कामहरू पनि भएको छ भनेर भनिएको छ, कतिपय आलोचना पनि भइरहेका छन्। केही कानूनहरू अध्यादेशबाट आएर संसदीय प्रक्रिया पूरा गरी निर्माण सम्पन्न पनि भइसकेका छन् अथवा कानून बनिसकेका छन्। अब कतिपय सन्दर्भमा अब संक्रमणकालीन सम्बन्धी न्याय सम्बन्धी कानून त बन्यो तर व्यावहारिक पक्ष अझै कार्यान्वयनमा गइसकेको छैन। यी तमाम विषयहरूमा सरकारको 10 महिनालाई माओवादी केन्द्रले कसरी मूल्यांकन गरेको छ?
अब यो खास गरी कानून बनाउने क्षेत्रमा थोरै प्रगति देखियो, तर बाटो चाहिँ सहज स्वाभाविक पार्लियामेन्टको बाटो हिँड्नु पर्थ्यो प्रक्रियाको हिसाबले। हामीले अलिकति त्यसको आलोचना गरेका थियौँ र गर्छौँ पनि, किनभने संसदीय प्रणालीमा संसदभित्रको चाहिँ संसदीय सर्वोच्चता नागरिकको सर्वोच्चता प्रकट हुने ठाउँ भनेको संघीय संसद हो र त्यो चाहिँ संघीय संसदको क्षेत्राधिकारभन्दा फरक प्रकारले आपतकालीन अवस्थामा वा अप्ठ्यारो परेको अवस्थामा संविधानले खोलिदिएको छ अध्यादेश मार्फत सरकारले गाँठो पकाउन मिल्छ भनेर। तर 6 कानुन जुन तरिकाले ल्याइयो त्यो चाहिँ प्रक्रियाको हिसाबले व्यतीत थियो भन्न हामीले भनेका थियौँ, त्यो अहिले पनि हाम्रो मत दृढ छ। र त्यसको साथसाथै सबै कुरा नेगेटिभ हामीले गर्दैनौँ। संरक्षणकालीन न्यायसित सम्बन्धित कुरा अहिले यहाँले पृष्ठभागमा भने जस्तै अलिकति सहमतिका आधारमा अगाडि बढाउने प्रयत्न गरियो, त्यसको हामी सकारात्मक भएको महसुस गरेका छौँ भने फेरि त्यो चाहिँ समितिहरू बनाएर त्यो आयोगहरू बनाएर त्यो आयोगमा चाहिँ निष्पक्षतापूर्वक व्यक्ति भरेर व्यक्तिहरूले चाहिँ कामलाई तदारूपता दिएर टुङ्गाउनेतिर सरकारको चाहिँ यो बाटो रूपमा सक्रियता नभएको देखिन्छ, त्यो पनि अगाडि बढोस् भन्ने कुरा हामी राख्न चाहन्छौँ। अब त्यो बाहेक अरू चाहिँ सरकारले उल्लेख्य चाहिँ राम्रो काम गरेको जनताले चाहिँ सम्झिने गरी यो 10 महिनामा महत्त्वपूर्ण चाहिँ क्याबिनेट निर्णय गरेको वास्तवमा खासै सार्वजनिक रूपमा सुन्न न्युज थाहा पाउन जनताले ग्रहण गर्न जनताले अनुभूति गर्न नपाएको कुरा प्रष्टै छ। त्यसो भएको हुँदाखेरि सरकारले जसरी स्थायित्वको प्रत्याभूति दिएर संविधान संशोधनदेखि 7 बुँदा अगाडि बढाइनै छ, पहिलेको सरकार अस्थिर भयो, अस्थिर सरकारले केही पनि गर्न सकेका थिएन, धेरै चलखेलले चाहिँ अस्थिरता प्रकट राज्यमा भएको हुँदाखेरि त्यसलाई न्यूनीकरण गरेर आर्थिक चाहिँ प्रवाहलाई व्यवस्थित गरिनेछ, कानुन बनाइनेछ, स्थायित्व प्रकट गरिनेछ, विकास निर्माणका कामहरूलाई अगाडि बढाइनेछ, सेयर बजारहरू ब्याङ्कहरू चलायमान हुनेछन्, कर्जाका कारोबार चलायमान हुनेछ भनेर जसरी प्रचार गरिएको थियो त्यो त कहीँ पनि व्यक्त भएन। यी सबै कुराले के देखिन्छ भने सरकारले जसरी सम्बन्धित ठाउँमा जहाँ जहाँ अल्झेर अप्ठ्यारो पर बसेका हुन् ती विषयहरू चाहिँ फुकाउँदै अगाडि बढ्ने कुरामा सरकारको तदारूकता नभएको कुरा, जसका कारणले सरकारको प्रभावकारिता प्रकट नभएको कुरा प्रष्टै छ।
सत्तापक्षीय दलहरूले अब माओवादी केन्द्रले मौखिक रूपमा सरकारमा नजाने नारा लगाएको छ तर व्यवहारमा सत्ता परिवर्तनका लागि कोसिस गरेको छ, बाटो पर्खेर बसिरहेको छ भनेर पनि टीका टिप्पणी र आलोचना गरिरहनु भएको छ। अब यसको यथार्थता के हो, वास्तविकता के हो?
होइन, यो सरकार अहिले हामीले बदल्ने भनेर कसैसँग यो सरकारको बारेमा औपचारिक वार्ता कुराकानी संवाद छलफल केही पनि गरेका छैनौँ, म प्रष्ट गर्न चाहन्छु। र अहिले उहाँहरूको कम्फर्टेबल चाहिँ बहुमत दुईटा ठुला दल मिलेको हुँदाखेरि पकड भएको छ, उहाँहरूले राम्रो काम गर्नको निम्ति शुभेच्छा पनि हामीले दिएका छौँ। तर सरकार फेर्ने भनेको कि त उहाँहरू बाहेक बहुमत पुग्नु पर्यो कि चाहिँ कुनै त्यस्तो अन्तर्राष्ट्रिय राष्ट्रिय गम्भीर चाहिँ घटना भएर राष्ट्रिय सहमति सरकारमा कुनै त्यस्तो स्थिति आउनु पर्यो कि चाहिँ गठबन्धनमा रहेको दुईटा दलले समर्थन फिर्ता लिनु पर्यो। यो दुईटै अवस्था छैन, दुईटै अवस्था चाहिँ तिनटै अवस्था छैन। यी तिनटै अवस्था नभएको हुँदाखेरि हामी सरकारमा कसैसँग वार्ता गरेर आतुर भएर जाने कुरा उठाएका पनि छैनौँ। र आम रूपमा हामीले चलाएको अभियानमा केन्द्रीय समिति बैठकदेखि लिएर पदाधिकारीदेखि लिएर सबैतिर अहिले सरकारको बारेमा चासो दिनुहुन्न भन्ने कुरा चाहिँ माओवादी समर्थक शुभचिन्तक जनताको पनि भाइ भएको हुँदाखेरि सरकारसित सम्बन्धित चाहिँ कुन विषयमा आत्तिएर वार्ता गरेको छलफल गरेको भन्ने कुरा बिल्कुल होइन। अब सदनमा हुन्छौँ, कार्यक्रममा हुन्छौँ, प्रतिपक्षको हैसियतले छुट्टै अलग बस्ने कुरा भएन। सत्तापक्षका चाहिँ दुवै दलका नेताहरूसँग भेट हुन्छ, कतिपयहरूसँग चाहिँ वामपन्थीको एकताको निरन्तरता किन हुन सकेन भन्ने समीक्षा हुन्छ भने कङ्ग्रेसका साथीहरूसित भेट हुँदाखेरि चुनावमा हामी सबै लडेको चुनावको गठबन्धनको निरन्तरता हुन सकेन, तपाईँहरूलाई कस्तो अनुभूति भएछ भनेर यस्ता प्रकृतिका बाहिरवै हुने भेटघाट चाहिँ भएका छन्। त्यसबाहेक शान्ति प्रक्रियासित सम्बन्धित कुरा र चाहिँ राष्ट्रिय इस्युका विषय बाहेक सरकारसित सम्बन्धित विषयमा सरकारको गठबन्धनमा रहनुभएको दुवै दलसँग हाम्रो कुराकानी भएको छैन।
अहिले अब विभिन्न किसिमका राजनीतिक परिदृश्यहरू पनि देखा परिरहेका छन्। व्यवस्था नै परिवर्तनको बहाना बनाएर स्वार्थ समूहहरू लागि परेको अवस्था पनि देखिन्छ। साथै अब छिमेकी मुलुक पनि द्वन्द्वमा जाने हुन् कि भन्ने एक किसिमको त्रास पनि आम जनमानसमा रहेको छ। यसअघि नै हामीले कुराकानी गरेको अब संक्रमणकालीन न्यायको विषय पनि रहेको छ। यस्ता विषयमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर राष्ट्रिय धारणा तय गर्ने र जुन अहिले चाहिँ व्यवस्था विरोधी आवाजहरू र स्वार्थ समूहका गतिविधि रहेका छन् त्यस्ता गतिविधिलाई परास्त गर्न एक ठाउँमा उभिनुपर्छ भन्ने कुराहरू पनि रहेका छन्। कतिपय सन्दर्भमा प्रमुख दलका शीर्ष नेताहरूले यो विषयलाई गम्भीरताका साथ हेरेको पनि पाइएको छ। तथापि अहिले विभिन्न चाहिँ वैचारिक मतभेद रहिरहँदाखेरि अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ यी तमाम विषयहरूको सवालमा?
होइन, यो चाहिँ यहाँले भने जस्तै राज्यको जिम्मा लिएको सरकारको तर्फबाट डेलिभरीको प्रश्नलाई लिएर जनताले गर्ने आलोचनालाई सरकारले हरदम चाहिँ ग्रहण गर्नुपर्छ। सत्य तथ्य हो होइन भन्ने कुरा प्रश्न गरिरहनु पर्छ। तर अब यो सरकारको यो पक्षलाई काम भएन भनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने कुरा, यो अहिलेको संविधानको विकल्प खोज्ने कुरा, पुरानै राजतन्त्रमा राणा शासन चाहिँ बरु ठिक थियो कि भनेर त्यतापट्टितिर ध्यान दिने कुरा, बिल्कुलै चाहिँ पश्चगमनकारी पछि फर्कने कुरा भएको हुँदाखेरि त्यो कुरा सम्भव छैन। र हामी सरकारको प्रश्नमा कतिपय अहिलेका तत्कालीन मुद्दा र एजेन्डाको प्रश्नमा विषयहरूमा फरक फरक धारणा भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र त्यसमा उल्लेख भएको चाहिँ गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता जस्ता विषयहरू जनताले आन्दोलनबाट स्थापित गरेका विषयहरू हुन् र भरपूर रूपमा नेपाली नागरिकले लोकतन्त्रको अभ्यास, प्रयोग, आलोचना र अभिव्यक्तिको स्वतन्त्रता पनि प्रयोग गरेको अवस्था छ। यो व्यवस्थाभन्दा निरङ्कुश व्यवस्था, जहाँनिर चाहिँ पारिवारिक व्यवस्था ठिक थियो भनेर युवाको रूपमा भ्रम पार्ने र त्यतापट्टितिर चाहिँ युवाहरूलाई नयाँ पुस्तालाई भयानकै विकास भएको थियो त्यति बेला अहिले बिग्रियो भनेर चाहिँ तथ्यहीन कुराहरू सम्प्रेषण गरेर असन्तुष्टि प्रकट गरेर त्यतातिर लैजाने कुरामा हाम्रो बिल्कुल चाहिँ असहमति, विरोध र प्रतिवाद वैचारिकमा पनि रहनेछ। र यो विषयमा एकजुट हुने विषयहरू सरकारको कुरा वा प्रतिपक्षको कुरा अलग कुरा हो, तर यो चाहिँ व्यवस्थासित सम्बन्धित विषयमा कसैले प्रश्न उठाएर व्यवस्था नै उल्टाएर पुरानो व्यवस्था फर्काउनुतिर रह्यो भने हामी चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू पनि एक ठाउँमा आएर विभिन्न प्रकारले यो प्रवृत्ति, तरिका र शैलीको चाहिँ प्रतिवाद गर्ने कुरामा म आम चाहिँ जनसमुदायसँग अनुरोध गर्दै यहाँ मार्फत पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा भइरहनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु।
हामी कार्यक्रमको पनि लगभग अन्त्यतिर आइसकेका छौं। अहिले माओवादी केन्द्रले पार्टीगत रूपमा विभिन्न किसिमका अभियानहरू पनि सञ्चालन गरिरहेको छ। मधेस केन्द्रित अभियानमा यहाँहरू हुनुहुन्थ्यो, फेरि अन्य विभिन्न किसिमका अभियानहरूको पनि घोषणा भइरहेको छ। केका लागि तपाईँहरूले अभियानहरू सञ्चालन गरिरहनु भएको छ र पार्टीका अन्य कार्यक्रमहरू के रहेका छन्? अन्तमा मैले प्रश्न गरेँ,
हामीले पहिलेदेखि नै चलाउँदै आएको हुँदाखेरि यो पटक जनतामा जाने, शहीद परिवारहरू भेट्ने, जनसमुदायका कुराहरू सुन्ने, आफू पनि सच्चिने जनतामा हामी अब के गर्न खोज्दैछ भन्ने कुराको यो बाटो रूपमा चाहिँ सम्प्रेषण गर्नुको निम्ति पनि हामीले चाहिँ मध्यपहाडी हुलाकी जस्ता अभियानहरूको निर्णय गरेका थियौँ। हुलाकी अभियान अत्यन्तै शानदार रूपमा सम्पन्न भएको छ। एकमुष्ट रूपमा त्यहाँ चाहिँ जनतासँग भएका अन्तर्क्रिया, छलफल, सभाहरू सबै जोडेर हेर्नुभयो भने माओवादी पार्टी राम्रोसँग जनतामा पुगेको देखिन्छ भने त्यसै गरी अलिकति चाहिँ तरिका र शैली फेरेर हामी मध्यपहाडी लोकमार्गको अभियान जेठ एक गतेदेखि पश्चिमबाट सुरुवात गर्ने भनेका छौँ। त्यो अभियानलाई पनि हामीले जनतासित पार्टीको सम्बन्ध विस्तार गर्ने र पार्टीलाई अगाडि बढाउने लक्ष्य अनुरूप नै सुरुवात गर्छौँ। त्यही रूपमा हामीले यसलाई बुझ्नुपर्छ। त्यसको साथसाथै अरू कतिपय जनविरोधी सङ्गठनहरू, पेसागत सङ्गठनहरू र पार्टीका चाहिँ कतिपय क्रियाकलाप गतिविधिहरू पनि यो बाटो रूपमा भइरहेका छन् र पार्टीलाई भिन्न प्रकारले जनतामा फर्काउने, आफू पनि फर्किने, सच्चिने र जनताका कतिपय प्रश्नहरू, आलोचनाहरूलाई ग्रहण गर्ने उद्देश्य सहित हामी अभियानमा सहभागी भएको कुरा पनि म यहाँ मार्फत राख्न चाहन्छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद छ। यहाँले पनि केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
आजको अन्तर संवादमा हामीले सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।